الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين نبينا محمد وعلى آله وأصحابه وبعد. پچھلے درس میں اللہ تعالیٰ کے تعارف سے متعلق عنوان ہم نے شروع کیا، اور اس درس میں ایک مومن بندے کے لیے اللہ سے اپنے تعلق کو درست کرنا کتنا ضروری ہے، اور کائنات کس طرح سے اللہ تعالیٰ کا تعارف کراتی ہے، اور حجت نبیوں والا علم ہے جس کے بغیر اللہ تعالیٰ کو پہچان نہیں سکتے ہیں، یہ تمام باتیں ہم نے دیکھی تھی. آج اس سے آگے ہم بڑھیں گے. قرآن کریم میں اللہ تعالیٰ فرماتا ہے قُلْ لَوْ كَانَ الْبَحْرُ مِدَادًا لِكَلِمَاتِ رَبِّي لَنَفِدَ الْبَحْرُ قَبْلَ أَن تَنْفَدَ كَلِمَاتُ رَبِّي وَلَوْ جِئْنَا بِمِثْلِهِ مَدَدًا. اے نبی آپ کہیے، قل لو کان البحر، بحر سمندر، لو کان البحر مدادا سیاہی، لکلمات ربی میرے کلمات، میرے رب کے کلمات کے لیے. کلمات عربی زبان میں بات کے لیے یا لفظ کے لیے استعمال ہوتا ہے، اور اس کی جمع ہے کلمات. تو اے نبی آپ کہہ دیجئے کہ اگر لو کان البحر، سارے سمندر، سمندر میرے رب کی باتوں کے لیے، میرے رب کے کلمات کے لیے سیاہی ہو جائے، سیاہی ہو جاتا، لنفد البحر، تو بحر ختم ہو جاتا، سمندر ختم ہو جاتا، قبل ان تنفد کلمات ربی، اس سے پہلے کہ میرے رب کی باتیں ختم ہوں. ولو جئنا بمثله مددا، چاہے اس میں اضافے کے طور پر ہم کچھ اور سمندر لے آتے. یعنی اس کو آسان زبان میں کہا جائے تو اے نبی آپ لوگوں سے کہیے کہ اگر زمین پر جو سمندر ہیں وہ سمندر سیاہی بن جائیں اور میرے رب کی باتیں لکھنا شروع کیا جائے، تو اتنی باتیں ہیں، اتنے کلمات رب کے ہیں، رب کا کلام اتنا ہے کہ اس کو لکھتے 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 وہ سیاہی ختم ہو جائے. پھر اور سمندر لا کے اس میں ڈال دیں سیاہی کے طور پر، تب بھی کلمات ختم نہیں ہوں گے لیکن سمندر ختم ہو جائیں گے. تو اللہ کے بارے میں ہم کتنا پتہ ہے، اللہ کی باتیں اتنی زیادہ ہیں، اللہ تعالی کے اوصاف، اس کے اسماء، اس کی صفات اتنی زیادہ ہیں کہ اس کے بارے میں گفتگو کرتے کرتے لکھتے لکھتے سمندر ختم ہو جائے گا لیکن اللہ کی بات ختم نہیں ہوگی. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی اپنی ایک دعا میں کہا تھا کہ اے اللہ، لا احصی ثناء علیک انت کما اثنیت علی نفسک. اے اللہ، میں تیری ثناء کا، تیری تعریف کا احاطہ نہیں کر سکتا، تیری جتنی تعریف ہے ساری تعریف کو سمیٹ نہیں سکتا. انت کما اثنیت علی نفسک، تو ویسا ہی ہے جیسا کہ خود تو نے اپنی تعریف کی ہے. تو اللہ رب العالمین کے کلمات کے لیے کوئی حد نہیں ہے، یعنی ختم نہیں ہوگی، ساری سیاہی ختم ہو جائے گی لیکن کلمات ختم نہیں ہوگی. اور ایک آیت دیکھیں، یہ جو آیت تھی سورہ الکہف کی آیت نمبر 109. اب آگے ہم دیکھتے ہیں دوسری آیت جس میں اللہ یہی بات کہی ہے. اللہ تعالیٰ فرماتا ہے وَلَوْ أَنَّمَا فِي الْأَرْضِ مِنْ شَجَرَةٍ أَقْلَامٌ، اگر زمین میں جتنے پیڑ ہیں، شجرہ پیڑ، اقلام قلم کی جمع ہے، سارے کے سارے پیڑ زمین پر جتنے ہیں سب کے سب قلم بن جائے، کتنے معلوم ہے کسی کو نہیں. اور وَالْبَرُّ يَمُدُّهُ مِنْ بَعْدِهِ سَبْعَةُ أَبْحُرٍ، اور سمندروں میں اور سات سمندر لا کر ملا دیے جائیں، سیاہی کے طور پر اس کو بڑھا دیا جائے، ایکسٹینڈ کر دیا جائے. مَا نَفِدَتْ كَلِمَاتُ اللَّهِ، اللہ کی کلمات ختم نہیں ہوں گے. ان اللہ عزیز حکیم, یقینا اللہ تعالی بڑا زبردست غلبے والا ہے اور حکمت والا ہے. تو اس آیت میں بھی اللہ تعالی نے بتلایا کہ اللہ کے جو کلمات ہیں یہ ختم نہیں ہوگے, چاہے سارے سمندروں کو سیاہی بنا دیا جائے, لکھنا شروع کر دیا جائے. حسن بصری رحمت اللہ علیہ فرماتے ہیں کہ اگر سارے سمندر سیاہی ہو جائیں, پیڑ قلم ہو جائیں, اور اللہ تعالیٰ حکم دینا شروع کرے کہ میرا فلاں معاملہ ایسا ہے, میرا فلاں حکم ایسا ہے, میری فلاں بات ایسی ہے, اللہ تعالیٰ کے کلمات اللہ بتلانے لگے, خود اللہ بتلانے لگے, اتنی باتیں ہیں کہ وہ ختم نہیں ہوں, سیاہی ختم ہو جائے گی, قلم ٹوٹ جائے گی. علماء نے کہا کہ قلم کیا ہوں گے, سارے ٹوٹ جائیں گے, سیاہی ختم ہو جائے گی, لیکن اللہ کی باتیں ختم نہیں. یہاں کلمات اللہ کہا گیا, کلمات کلمہ کی جمع ہے. کلمہ کا مطلب ہوتا ہے بات یا لفظ, اور اللہ تعالی کے کلمات دو طرح کے ہیں, ایک ہے شرعی اور دوسرے ہیں قومی. اللہ کی باتیں دو طرح کی ہیں, ایک ہیں شرعی باتیں جو دینی باتیں ہیں, اور دوسری ہیں قومی, جسے اللہ کا امر جس کو کہتے ہیں, اللہ کا حکم, اللہ کی بات دو طرح کی ہے. جیسے اللہ تعالی نے قرآن کریم میں فرمایا وقال ربكم ادعوني استجب لكم, تمہارے رب کا کہنا ہے مجھے پکارو میں تمہاری دعا قبول کروں گا. تو یہاں پر اللہ تعالی نے یہاں کہا کہ پکارو, تو یہ وقال ربكم, اللہ نے کہا, اللہ کی بات ہے. وقال ربكم ادعوني استجب لكم, کہ تم مجھے پکارو میں تمہاری پکار کو سنوں گا, تم مجھ سے دعا کرو میں تمہاری دعا کو قبول کروں گا. یا جیسے اللہ نے کہا کہ وقال اللہ لا تتخذوا الہین اثنین, کہ تمہارے اللہ نے کہا ہے کہ تم دو معبود مت بناؤ. تو اللہ نے کہا ہے, تو یہ اللہ کا کلام ہے, اللہ کی بات ہے, اللہ نے اس میں کچھ حکم دیا ہے. اسی طرح سے اللہ کے کلام میں خبر ہوتی ہے, ماضی کی, حال کی, مستقبل کی. تو یا تو وہ خبر ہے, یا تو پھر وہ امر ہے, یا پھر وہ استفہام ہے, یا سوال ہے اللہ کی طرف سے. تو فَأَيْنَ تَذْهَبُونَ, تو کہاں جا رہے ہیں؟ تو اللہ تعالی کا کلام یا تو خبر ہے, یا تو امر ہے, یا تو نہیں ہے, یا تو پھر استفہام ہے. تو یہ اللہ کا جو کلام ہے یہ شرعی اعتبار سے کلام جو قرآن میں اللہ تعالی نے بیان کیا یا پچھلی کتابوں میں آپ کو ملے, تو وہ شرعی کلمات. دوسرا اللہ کا جو امر ہوتا ہے قولی بھی ہوتا ہے, یعنی کائنات میں اللہ کے عوامر ہوتے ہیں. جیسے اللہ فرمائے انما امره اذا اراد شيئا ان يقول له كن فيكون. اللہ کا امر تو ایسا ہے کہ جب وہ کسی چیز کا ارادہ کرتا ہے تو بس کہہ دیتا ہے اس سے کہ ہو جا, تو وہ ہو جاتی ہے. تو اللہ تعالی کا قول یا کلمہ یا امر یا حکم یا قضاء, یہ ساری چیزیں وقضاؤں کا اللہ تعود الا ایاہ, قضا فیصلہ فقضاؤن سبع سماوات. تو اللہ تعالیٰ کا فیصلہ جو ہے, اللہ کا امر, اللہ کا حکم, اللہ تعالیٰ کا کلمہ, اللہ کا امر, یہ دو طرح کا ہوتا ہے. ایک یہ کہ روزانہ ہر لمحہ اللہ تعالیٰ کلام کرتا ہے اور حکم دیتا ہے, اور اس کو حکم دیتا ہے بارش کا, زندگی, ماں, خوشی, غم, آسمان میں, زمین میں, کسی کے پیدا ہونے کا, کسی کے موت کا, کسی کی کامیابی کا, کسی کی ناکامی کا. پھر بندے دعا کرتے ہیں, اس کا جواب دیتا ہے. جب الحمدللہ رب العالمین بندہ کہتا ہے حمدنی عبدی, میرے بندے نے میری تعریف لله رب العالمين. تو اللہ تعالیٰ جواب میں کہتا ہے حمدنی عبدی، میرے بندے نے میری تعریف کی. آپ سوچیں دنیا میں کتنے لوگ الحمدللہ رب العالمین اس کو کہہ رہے ہوں گے. اللہ تعالیٰ سب کا جواب دیتا ہے، آپ سمجھ نہیں سکتے اس کو، کیونکہ معاملہ انسان کا نہیں، اس کا معاملہ ہے اللہ کہ اللہ تعالیٰ ہر بندے کا جواب دعا کر رہا ہے، اللہ کے حمد و ثنا کر رہا ہے، فرشتوں کو اللہ حکم دے رہا ہے، آسمان زمین میں جو کچھ ہو رہا ہے یہ اللہ کے حکم کے بغیر ہوتا ہے، تو اللہ کا امر اس کے لیے ہوتا ہے. اور ہر ہر انسان کی زندگی میں ہر ہر لمحے جو تبدیلیاں آتی ہیں اللہ کے امر کے بغیر نہیں ہو سکتی. کہیں ایکسیڈنٹ ہو گیا، کہیں کچھ ہو گیا، کوئی بیمار ہو گیا، کوئی صحت کی بھی اس کو کام ہے، کوئی نہ کام ہے، پیدا چھاؤں خوشی غم تکلیف راہ جو بھی ہوتا ہے اللہ تعالیٰ اس کا حکم دے رہا ہوتا ہے، ہم اس کا تصور بھی نہیں کر سکتے. تو وہ جو امر ہے، وہ جو کلمات اللہ کے کون پیغو، آپ گن سکتے اس کو، جمع کر سکتے اس کو، کتنا ختم ہوگا، کتنی بات ہے. پھر اس میں آپ جوڑ دیں اللہ تعالیٰ کی حمد و ثنا، اللہ کی تعریف کو، اللہ کے اوصاف کو، اللہ کے اسماء، اتنے نام ہیں اللہ کے کہ اللہ تعالیٰ نے سب بتایا نہیں، اتنے نام اللہ کے، اتنے اوصاف ہیں اللہ کی، اتنی صفات ہیں اللہ کی، سب اللہ نے ہم کو نہیں بتایا. جتنا ہماری عقل میں آ سکتا ہے، جتنا آپ کو سمجھنا ضروری، اتنا اللہ نے بتایا ہے کہ اللہ تعالیٰ کی باتیں اتنی زیادہ ہیں. لہذا اللہ تعالیٰ فرماتا ہے کہ اگر اللہ تعالیٰ کے کلمات کو لکھا جائے تو سارے کلمات وہ کبھی ختم نہیں ہوں گے، لیکن سارے سمندر ختم ہو جائیں، اتنی باتیں اللہ تعالیٰ کی. لہذا ایک مومن بندہ اگر اللہ کی تعریف کرتا ہے تو یہ اس کے لیے بڑی سعادت کی چیز ہے کہ وہ ایسا کام کر رہا ہے جو خود اللہ کو پسند ہے. تو اللہ نے یہاں پر کس بات کو سمجھا رہے ہیں کہ اللہ کی باتیں ختم نہیں ہوں گی، اتنی باتیں اللہ کی. اللہ کے علماء نے بھی کہا اللہ کی اوصاف، اللہ کی حمد اگر کرنا شروع کر دیں ختم نہیں، اتنے اوصاف اللہ کے، اللہ کی باتیں، اللہ کے کام، اللہ کے احسانات، اللہ کے عجائبات اتنے زیادہ ہیں کہ اس کو آپ لکھنا شروع کریں اس کو جمع نہیں کر سکتے آپ، اتنی زیادہ باتیں اللہ کے بارے میں. تو اللہ کے بارے میں کچھ باتیں جو قرآن سنت میں آئی ہیں ہم ان کو سمجھنے کی کوشش کریں. انسان کے لیے سب سے بڑی چیز یہ ہے کہ وہ اپنے مالک کو جانتا. انسان کے لیے سب سے بڑی چیز یہ ہے کہ وہ اپنے مالک کو جانتا، اللہ کو پہچانتا. اگر آپ کسی پہچانے اللہ کو پہچانے، باپ دادا رشتے دار ہونا چاہیے، دوست احباب نہیں پہچانے، لیکن اللہ کو پہچانتا ہے تو یہ سب سے بڑی چیز ہے جو اس نے پہچان. اور جتنے نبی اور رسول آتے ہیں وہ اسی لیے آتے ہیں کہ اللہ کی پہچان کرائیں، مقصود اللہ کی معرفت ہوتی ہے. تو بندے کے لیے سب سے اہم ترین فریضہ زندگی میں یہ ہے، سب سے اہم چیز اس کے لیے ہے جاننے کی کہ اللہ کیسا ہے، جس کی عبادت کرنی چاہیے، جو مالک ساری کائنات کا خالق ہے وہ کیسا ہے. اور آج اس دور میں اس کی اہمیت اور زیادہ بڑھ گئی ہے، اس لیے کہ دعوت کے وسائل اور دعوت کے راستے کھل گئے ہیں. لہذا آج ایک انسان اپنے گھر میں بیٹھ کے بھی ساری دنیا میں اللہ کا پیغام پہنچا سکتا ہے. لہذا اگر ہم کو نہیں معلوم ہوگا تو ہم دوسروں کو کیا بتائیں گے؟ اس کے لیے ضروری ہے کہ ہم اللہ کے بارے میں جانیں. دوسری وجہ اس کی یہ ہے کہ جب انسان کو موت آتی ہے اور قبر میں اس کو دفن کیا جاتا ہے، سب سے پہلا سوال کیا ہے؟ سب سے پہلا سوال ہے ماں رب کو، ماں رب تیرا رب کون ہے؟ معلوم ہوا کہ زندگی کا حاصل یہ ہے، انسان سے مطلوب یہ ہے کہ جب دنیا سے نکل کر وہ قبر میں جائے، آخرت کی زندگی میں، آخرت کی دنیا میں جائے، تو سب سے پہلی چیز جو اس کی زندگی میں اس نے جانی ہو اللہ ہے. کہ سب سے پہلے آخر اس کی زندگی کا ہے کیا کیا ہے؟ رب کو پہچانا تو نہیں پہچانا، معلوم تیرا رب کون؟ تو ہماری پوری زندگی کا حاصل یہ ہے زندگی میں سب محنت کر کے اس نے اللہ کو پہچانا بہت بڑا کام کیا اس نے. اس لیے کہ تخلیق کا مقصد ہی ہے کہ ایک انسان اپنے خالق کو پہچانے, اپنے مالک کو پہچانے, اس کے اوصاف کی معرفت اس کو. اس لیے کہ اللہ کی معرفت اگر انسان کو ہے تو قلبی تعلق اللہ سے ویسا ہوگا جیسی پہچان اللہ ہے. معرفت کے معنی پہچان ہے. جتنا اللہ کو پہچانتا ہے اتنا اللہ سے تعلق مضبوط ہوگا. اللہ کو جتنا پہچانے گا اس کا اللہ سے تعلق اتنا اچھا ہوگا. جتنا تعلق اللہ سے اچھا ہوگا زندگی پر ویسے اثرات اس کے مرتب ہوں گے. ایک انسان اللہ سے اللہ کے بارے میں جانتا ہے کہ اللہ ہر حال میں اس کو دے رہا ہے, اس کی زندگی میں گناہ کم ہوں. اس لیے کہ اس کو استحضار چیز ہے کہ اللہ اس کو دے رہا ہے. اعلم یعلم بان اللہ یرا, اعلم یعلم کیا وہ نہیں جانتا کہ اللہ اس کو دے رہا ہے. جس کو اس چیز کا استحضار ہو وہ خلوت اور جلوت دونوں حالات میں تقویٰ کی زندگی جیے گا. معلوم یہ ہوا کہ اللہ کی معرفت کا انسان کی زندگی پر اثر ہوتا ہے. جس آدمی کو معلوم کہ اللہ تعالیٰ مدد کرتا ہے, کچھ بھی رکاوٹ مدد میں اس کے لیے نہیں, وہ کرنا چاہے جو چاہے وہ سکتا ہے, وہ اللہ تعالیٰ کے لیے شہید قدیر, اس انسان کو مایوسی کے لمحات میں بھی مایوسی نہیں ہوگی. اس انسان کی زندگی میں جب اس سے سب کچھ چھن جائے اور مدد کی کوئی صورت دکھائی نہ دے, اسباب ناکامی کی دعوت دے رہے ہوں, اسباب بتا رہے ہیں کہ اب کچھ نہیں ہو سکتا ہے, ساری سیٹنگ خراب ہو گئی, لیکن اگر اس کو یقین ہے کہ اللہ اب بھی کر سکتا ہے, اس انسان کی زندگی میں اعتماد اور امید باقی رہے گی. کیوں؟ اس لیے کہ اللہ کے بارے میں اس کو معلوم ہے اللہ سب کچھ کر سکتا ہے. جس انسان کو معلوم ہو کہ اللہ تعالیٰ رحیم ہے, اس انسان کے گناہ کتنے بھی ہو جائیں اس کو ہمیشہ اللہ سے امید رہے گی کہ آج بھی اگر میں توبہ کروں ان اللہ یغفر الذنوب جميعا انه هو الرحیم, اللہ تعالیٰ جو ہے سارے گناہ کو بخش دیتا ہے, بڑا غفور ہے رحیم ہے. اس کے دل میں امید باقی رہے گی توبہ کی طرف آمادہ ہو کہ چاہے مجھ سے کتنے ہی پاپ کیوں نہ ہو چکے, کتنے ہی گناہ میں نے کیوں نہ کر لیے ہوں, لیکن اللہ غفور رحیم ہے, اللہ کی رحمت ہے, اللہ رحم کرتا ہے گناہ کا. لہذا زندگی میں اصل چیز انسان کے پاس جو اس کی شخصیت کو بنانے بگاڑنے والی ہے وہ اس کی سوچ, اور انسان کی سوچ پر اس کی معلومات کا اثر ہوتا ہے. جیسی معلومات ہوتی ہے ویسی سوچ بنتی ہے, جیسی سوچ بنتی ہے ویسی زندگی بنتی ہے, جیسی زندگی بنتی ہے ویسے اللہ کی طرف سے فیصلے ہوتے ہیں. لہذا اگر انسان چاہتا ہے کہ دنیا میں کامیاب زندگی گزارے وہ اپنی سوچ کو اعلیٰ, اور اعلیٰ سوچ تبھی ہو سکتی ہے جب اللہ جو سب سے اعلیٰ ہے, سب قسم اور فکر اعلیٰ, اس اعلیٰ کو پہچانے. اس کے بغیر, اللہ کو پائے بغیر انسان اعلیٰ نہیں کر سکتا. اللہ کو پائے بغیر ایک انسان اعلیٰ نہیں بن سکتا, وہ کم تر اور گھٹیا ہی رہتا ہے. تم مدد نہ ہو بس صابری, اللہ کو کھو کر انسان گھٹیا بن جاتا ہے. انسان کی گھٹیا بن کی شروعات وہاں سے ہوتی ہے جب وہ اپنے خالق سے اعراض کرتا ہے. دنیا کی مصیبت, آخرت کی مصیبت وہاں سے شروع ہوتی ہے. من اعرض عن ذکری فإن له معیشة ضنکا ونحشره یوم القیامة اعمى قال ربی لما حشرتنی اعمى وقد كنت بصيرا قال كذلك اتتك آياتنا فنسيتها وكذلك اليوم تنسى. اللہ تعالیٰ فرماتا ہے ومن اعرض عن ذکری, جو شخص میری یاد سے, میری نصیحت سے اعراض, میری طرف سے طالب علم, میرے تعلق سے منہ موڑے, فإن له معيشة ضنكا, اس کے لیے تنگ زندگی دنیا میں بھی اور قبر میں بھی. فإن له معيشة ضنكا, اس کے لیے تنگ زندگی ہے, گھٹن والی زندگی ہے. اللہ کو پائے بغیر انسان سکون اطمینان کی زندگی نہیں جی سکتا ہے. उसके पास चाहे मादी वसायल कितने क्यों ना हो, उसकी सोच और उसकी कर्म की घुटन और तंगी उसको जीने नहीं देती। लेकिन जब इंसान अल्लाह को पा लेता है तो चाहे मादी वसायल उसके पास ना हो, चाहे वो ऐसे बिस्तर पर सोया हुआ हो कि उसके बदन पर निशान उसके, चाहे उसके घर में मुट्ठी भर जौ, दुनिया का माल मतलब असबाब वसायल उसके पास नहीं है, फिर भी उसको किसी चीज की इख्तियार और उसको अलग और अफसोस नहीं होता है। क्यों? इसलिए कि उसके पास अल्लाह है, उसके पास अल्लाह है। अल्लाह ताला को पाने के बाद इंसान के लिए चीजों की कमी का गम नहीं होता है। लिहाजा एक इंसान वाकई अल्लाह की मार्फत उसकी जिंदगी में हो तो वो कामयाब होता है। अब जो लोग तो अल्लाह से एराज करते थे वो मंगा, उसके लिए तंग जिंदगी है, वो नक्शुर और क़यामत के दिन हम उसको अंधा बना कर उठते, वो कहेगा अल्लाह से
सोच में बिगाड़ आता है, सोच में बिगाड़ आता है, सोच में बिगाड़
لہذا اللہ کے بارے میں جاننا اول فریضہ ہے، اس لیے کہ سب سے پہلے قبر میں اللہ کے بارے میں پوچھا جائے گا۔ آئے اللہ کے بارے میں کچھ باتیں ہم جاننے کی کوشش کرتے ہیں قرآن و سنت سے۔ پہلی چیز اللہ کے بارے میں جاننے کی ہے کہ تمام چیزوں کا خالق اللہ ہے، ہر چیز کا خالق وجود دینے والا ہے۔ اللہ تعالی نے ساری چیزوں کو پیدا کیا ہے، جتنی بھی چیزیں جن کو ہم دیکھ سکتے ہیں نہیں دیکھ سکتے ہیں، ان تمام چیزوں کا خالق اللہ رب العالمین ہے۔ قرآن کریم میں اللہ تعالیٰ فرماتا ہے اللہ الذی خلق السماوات والارض وما بینهما، اللہ ہی تو ہے جس نے آسمانوں، سارے آسمان اور زمین اور ان دونوں کے درمیان جو کچھ بھی ہے ان تمام چیزوں کو پیدا کیا۔ ایسا نہیں ہے کہ اگنی کا پیدا کرنے والا کوئی اور ہے، وایو کا پیدا کرنے والا کون، اور دھرتی کا اور سورج کا، خالق کئی نہیں بلکہ خالق ایک ہی ہے، ساری کائنات کا خالق ایک ہے۔ اسلام انسان کو عقیدہ دیتا ہے کہ ایک ہی ہے جس نے سب کو پیدا کیا۔ کائنات میں یا موجودات کے اعتبار سے ایک تو تمام کے تمام مخلوقات ہیں اور دوسرے خالق ہیں، ایک خالق ہے اور باقی سب کا سب کیا ہے، مخلوق ہے۔ انسان، جن، فرشتے، آسمان، زمین، عرش، ہوائیں، بادل، پانی، چرند، پرند، دینے والے جانور، ساری چیزیں، حتیٰ کہ انسان کے اعمال کا خالق بھی اللہ ہے۔ ہمارا گورنر ہسپتال کون ہے؟ ہمارے اعمال کا خالق اللہ ہے، کیونکہ ہم مخلوق ہیں اور مخلوق سے نکلنے والی چیز بھی مخلوق ہے۔ کیا مخلوق سے خالق نکلتا ہے؟ مخلوق سے ظاہر ہونے والی، مخلوق سے وجود میں آنے والی چیز بھی مخلوق ہے، مخلوق کا آؤٹ پٹ مخلوق۔ تو مخلوق سے نکلنے والی چیزیں وہ سارے کے سارے مخلوق، تو ہم جو کام کرتے ہیں وہ ہمارا نتیجہ ہے۔ تو ہم خود اللہ کے بنائے ہوئے ہیں، تو ہم جو کچھ کرتے ہیں وہ بھی کس کا؟ اللہ کا بنایا ہوا ہے۔ وہ صلاحیتیں جو عمل کے لیے چاہیے وہ سارے کے سارے اللہ تعالیٰ کی دی ہوئی ہیں، ہر چیز مخلوق، یہاں تک کہ خیال بھی، خیال بھی مخلوق، امیجنیشن بھی مخلوق۔ تمام چیزوں کا پیدا کرنے والا کون ہے؟ اللہ۔ ہاں، لیکن ہمارا اختیار ہم کو اللہ نے دیا ہے، ہم جو چاہے کرتے ہیں، ہم جو چاہے کرتے ہیں، اس لیے کہ ہم کو آزادی اللہ تعالیٰ دیتی ہے۔ لیکن تمام چیزوں کا خالق اللہ تعالیٰ ہے، اللہ کے سوا تمام چیزیں مخلوق ہیں، چاہے ان کو ہم دیکھ سکیں، چھو سکیں، یا پھر ہمارے مشاہدے جو نہ ہو، چاہے وہ چیز خیالی ہو، وہ خیالی بھی ہے، ہمارے خواب بھی مخلوق ہیں۔ ہمارے خواب کیا ہیں؟ مخلوق ہیں۔ تو تمام چیزیں اللہ کے سوا جو بھی ہے وہ سب کا سب کیا ہے؟ کریشن ہے۔ اللہ تعالیٰ کریٹر ہے، اللہ خالق ہے۔ اللہ تعالیٰ فرماتا ہے اللہ الذی خلق السماوات والارض وما بینهما، اللہ ہی ہے جس نے آسمانوں کو اور زمین کو پیدا کیا اور ان تمام چیزوں کو جو ان کے درمیان ہے، آسمان و زمین کے درمیان جو کچھ بھی ہے سب اللہ کا بنایا ہے۔ پہاڑ بڑے بڑے، جھرنے، ندی، نالے، سمندر، یعنی اسلام کے تصور انسان کو دیتا ہے ہر چیز اللہ کی بنائی ہے۔ انسان ہمیشہ سے جہالت کی وجہ سے چیزوں کو پوچھتا ہے، آسمان سے بارش دیکھی، پوجنے کی وجہ کیا ہے؟ جو بھی سے پوجا ہے، یا تو امید، نفع بخشی، یا پھر ڈر۔ عبادت جو انسان کرتا آیا ہے مخلوقات کی، دو میں سے ایک سبب رہا ہے، امید یا پھر ڈر۔ تو یہ چیز ہے، اور پھر امید کچھ ملتا ہے اس سے تو پھر اس کی عظمت دل میں آتی ہے۔ نفع بخشی اس کا ہے، نفع بخشی یا نقصان، نفع یا نقصان، یہ دو چیزیں ہیں جو ایک انسان کو مخلوق کی عبادت کی طرف لے جاتی ہے۔ آسمان سے بارش برستا ہے، وہ اسی کو پوجنا شروع کرتا ہے، तरह से समंदर नदी नाले में बोले पूजा शुरू की, पेड़ फल देता है उसको पूजा शुरू कर दिया। यहां तक इंसान यानी छोटी छोटी चीजें और ऐसी तीन चीजें जो यदि कोई कीमत नहीं है उसको भी पूछ, इसके तस्करे का मैं जरूर नहीं समझता। रास्ते में जो पत्थर मिल गया उसका कोई खास शेप है उसको बोलना शुरू कर दिया। इंसान इस्लाम में इतना है, इस्लाम में ये होना है, इस्लाम में तालीम देता है कि मखलूक माबूद नहीं हो सकती, मखलूक को माबूद का मकाम नहीं मिल सकता है, माबूद का मकाम सिर्फ और सिर्फ खालिक के लिए, और खालिक सब का है, और वो कौन है? अल्लाह। ये नहीं कि एक खालिक ऐसा है जिसे बालों का मानना है, शर का खालिक और खैर का खालिक, बालों में दो माबूद मानते हैं कि एक खैर का खालिक है तो शर का खालिक। हम कहते हैं कि तमाम चीजों का खालिक अल्लाह है, फिर अल्लाह ताला कभी नफा देता है कभी नुकसान, कभी लाभ देता है कभी तकलीफ। फिर अल्लाह ने जो मखलूकात पैदा की है वो मखलूकात फायदा पहुंचाने वाली भी है नुकसान पहुंचाने वाली भी है आजमाइश की वजह से। अगर इंसान को नफा नुकसान दोनों हालतों में न डाला जाए आजमाइश कैसे होगी? वो नजरों को मिशन बढ़ते ही कितना हम तुमको आजमाते हैं इम्तहान के तौर पर और फैस। तो इस इम्तहान की वजह से अल्लाह ताला ने मुख्तलिफ मखलूकात को पैदा किया, उनको मुख्तलिफ औसाफ दिए जिनके नतीजे में वो एक दूसरे को खैर और शर पहुंचाते हैं। मिन शर्रि मा खलक, जिन चीजों को तूने पैदा किया उनके शर से तेरी पनाह। अल्लाह का कोई फैर शर वाला नहीं है, अल्लाह ताला ने नुकसान वाली चीजों को पैदा किया कोई शर नहीं है, क्योंकि इसके पीछे खैर है, हिकमत है, ये इंसान को आसान है। तो अल्लाह के फैसले में शर नहीं है, लेकिन मखलूक की नस्बत से देखा जाए तो उसमें शर दिखाई देता है। जैसे बीमारी, बीमारी क्या है? इंसान के लिए तकलीफ है, शर है, बीमारी में मौत भी हो जाती है, मदद पहुंचता है। बीमारी देता कौन है? अल्लाह। तो अब अल्लाह का बीमारी देना शर नहीं है, हाँ बीमारी बंदे पे आना शर है। और अगर बड़े तौर पर देखा जाए तो उस शर में खैर भी हो सकती है। अब इसको इतना दिमाग चलाना पड़ेगा कि आदमी बार बार नहीं चला। देखिए बीमारी है, बीमारी में आदमी को तकलीफ होती है, इबादत आदमी बहुत सारा नहीं कर पाता है, काम काज से छूट जाता है, बदन को दर्द होता है, लेकिन बीमारी का एक खैर का पहलू भी है कि जब बीमार होता है गुनाह की मफरत होती है, सब्र करता है अल्लाह ताला की मैयत उसको नसीब होती है, अल्लाह की हमद सना करता है अल्लाह उससे राजी होता है, सब्र करता है जमा रहता है शिकायत नहीं करता है दूसरों के लिए उसको और नमूना होता है उनका आदेश होता है। तो एक एतबार से शर है लेकिन उसमें खैर का पहलू भी होता है। तो अल्लाह ताला का किसी को शर में मुबतला करना अल्लाह के फैसले को शर वाला नहीं बनाता है। हाँ अगर चाहे वो शर में मुबतला हुआ लेकिन अल्लाह का फैसला उसके लिए खैर करता है। अल्लाह ताला ने इम्तहान के लिए उस पर वो चीज डाली, अल्लाह का इम्तहान देना शर नहीं, अल्लाह का आजमाइश में डालना शर नहीं, और आजमाइश के लिए खैर और शर दोनों से आजमाइश देना एक हिकमत का तकाज़ा है। खैर की आजमाइश हो नहीं शर की भी होना चाहिए। तो इस बड़े प्लान में, इस बड़े अल्लाह के फैसले में शर और खैर दोनों की गुंजाइश होना चाहिए, लेकिन वो फैसला अल्लाह का, अल्लाह का इरादा उसमें शर नहीं। समझ में आए? तो अल्लाह ताला अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की दुआओं में जैसे दुआ है तो शर उलैहि अल्लाह शर की नस्बत तेरी तरफ नहीं है, तेरे किसी फैसले में शर नहीं होता। जिंदगी में हुक्म चल रहा है तो तेरा, सारी सेटिंग मेरी बिगड़ती है, जो हुक्म तेरा होता है बहुत कोशिश किया टाइम पे ट्रेन मिले नहीं मिली, बीच में ट्रैफिक जाम। बहुत कोशिश किया ये काम करने का, नहीं हो सका, नोटी बदल दी। बहुत प्लान किया था, आज को जाऊंगा, मस्जिद बनाऊंगा, नोट बदल गया, अभी बोर्ड बदल गया। तो बहरहाल इंसान के फैसले उसकी जिंदगी भी उसका बस नहीं है, और कभी दर्द पहुंचता है, तकलीफ उसको होती है। दुआ कैसे सिखलाई गई, माँ होती है तो मगा के माँ होती है, अल्लाह मेरी जिंदगी में हम चलता है तेरा से, मेरे बस में कुछ नहीं, मेरी छोटी मोटी जो आजादी जिसमें मैं जो भी करता हूं, लेकिन उसमें फैसले तेरे नाम पे होते हैं, तू जो चाहता है वो कानून होता है, मैं सब किया लेकिन तू जो चाहता वही, माँ होती है तो, लेकिन तेरा जो फैसला चलता है, कभी रात का कभी तकलीफ का कभी कामयाबी कभी नाकाम कभी खुश को दुदाम, तेरा जो फैसला होता है आदुल फिया कदा, आदुल फिया कदा, तेरी जो कदा तेरा जो फैसला मेरी जिंदगी में होता है वो कभी जुल्म वाला नहीं होता है, वो आदुल वाला। तो अल्लाह को जुल्म नहीं करता, इन्हें हरम को जुल्म आया नस, अल्लाह ताला अपने अपने ऊपर जुल्म को हराम कर, अल्लाह ताला बंदों पर जुल्म नहीं करता। तो अल्लाह ताला पूरी कायनात का जो निजाम है, तमाम चीजों का, चाहे वो मौजूदात हो या वाकयात हो, उन तमाम चीजों का खालिक अल्लाह है। युकल्लिबुल्लैल वन्नहार, अल्लाह ताला रात दिन को उलटता पलटता है। तो सारी मखलूकात अल्लाह की बनाई है, और जो वाकयात होते हैं वो भी मखलूक, जो वाकयात होते हैं वो भी मखलूक है, वो भी अल्लाह ताला के हुक्म से होते हैं। ये एतकाद एक इंसान को अल्लाह की अजमत का एहसास दिलाता है, अल्लाह के सिवा सब मखलूक है, और सब मखलूकात अपने वजूद और अपनी बका में, अपनी इब्तिदा में और अपनी बका में, अपनी बिगिनिंग में और अपने एग्जिस्टेंस में, अपनी इब्तिदा में और अपनी बका में अल्लाह की मोहताज है, अल्लाह किसी का मोहताज है। जो चीज अल्लाह जब चाहे पैदा कर दे, अल्लाह जब चाहे उसको वजूद दे, कोई अल्लाह को रोक नहीं सकता, और अल्लाह ताला जब चाहे किसी चीज को फना करना चाहे कर दे, कोई किसी को बचा नहीं सकता। अल्लाह ताला जिसको बचाना चाहे सब मिलके उसको फना नहीं कर सकते, और अल्लाह ताला किसी चीज को फना करना चाहे सब मिलके उसको बचा नहीं सकते। अल्लाह ताला है जो मखलूकात और मौजूदात और वाकयात का खालिक है, सारे कायनात में अल्लाह का हुक्म चलता है। जब ये आदमी जान लेता है तो उसको मखलूक से इस्तिग्ना हो गया, ठीक है, तो सही तरीका लिखा है, नोट लिखता भी है, खाना खाता भी है, निकाह करता भी है, औलाद के लिए दुआ करता है और सब घर वाल बनाता है, बीमारी की दवा करता है, लेकिन ये सब सबक के दर्जे में होता है, ऊंट को बांध और अल्लाह को दुआ करता है, अल्लाह ताला जो चाहता है। तो अल्लाहुल्लज़ी खलक़ अस्समावाति वल अर्ध व मा बैनहुमा, आसमान जमीन इनके दरमियान जो भी जर्रे से लेके पहाड़ तक जिब्रील सबका पैदा करने वाला अल्लाह है, सब का पैदा करने वाला अल्लाह है। तो दूसरे जुमले में आप कहेंगे सब के सब अपने वजूद में, अपने वजूद के एतबार से अल्लाह का मोहताज, हर एक का वजूद अल्लाह का मोहताज, अल्लाह के हुक्म का, अल्लाह की मर्जी का मोहताज, वो वजूद में नहीं आ सकता, बाकी नहीं रह सकता जब तक अल्लाह चाहे, अल्लाह की मर्जी चाहिए। हर मखलूक अपने वजूद में अल्लाह की मोहताज है, ये पहली बात है। अब आइए तफसील इसकी देखते हैं। अल्लाह ताला फरमाता है इंसान के बारे में, या खलकुकुम, वो तुम्हारी तखलीक करता है, तुमको क्रिएट करता है, तुमको पैदा करता है, बनाता है, या खलकुकुम फी बुतून उम्महातिकुम, तुम्हारी माओ के पेट में। अल्लाह ताला कहां बनाता है इंसान को, मां के पेट में। खलकम मिन बाद खलक, एक तखलीक के बाद दूसरी तखलीक में, एक धान फिर गुलमात इंसला तीन अंधेरे हो, पेट का अंधेरा, एक तो ऊपर पेट, फिर उसके अंदर जो है उसका बतन के अंदर का हिस्सा, और फिर उसके अंदर झिल्ली जो बच्चे के ऊपर, ये तीन अंधेरियां होती हैं जिनमें बच्चा अंदर अल्लाह द्वारा अच्छी उसको बनाता है। लहुल मुल्क, सारी बादशाह उसी की है। ला इलाहा इल्लाहू, उसके सिवा कोई इबादत के लायक है ही नहीं। फअन्ना तुसरफू, तो फिर तुम कहां फेर दिए जाते, अल्लाह की तरफ से अल्लाह की बजाय कहीं और तुमको मोड़ दिया जाता है। फअन्ना तुसरफू, कहां होते हो तुम अल्लाह की बजाय किसी और की तरफ, तुमको मुड़ना अल्लाह की तरफ चाहिए।
माँ बाप को जब हिसाब लगाओ, उनको कुछ मालूम नहीं, वो लड़की से मेरे से अच्छा
चीजें उसके अंदर इनबिल्ट होती है, काम डालती है। माँ बाप ने तुम्हें सिखाया उसको, माँ बाप ने नहीं बताया उसको, माँ ने उसको सिखाया उठ के से पीछे बेटा रसूल रहो, नहीं वो उठा के माँ उसको अपने सीने से लगा के उसको पता नहीं क्या करता है। अल्लाह ताला की तखलीक आप देखिए कैसा है, चूजा एक अंडे में से निकलता है ची 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 करना शुरू कर देता है, कैसा अल्लाह ताला उसको इतने दिन तक अंडे में रखता है और उसके बाद बाहर निकलने के बाद उसको सब आलम क्या करना है और भागने को करता है। मुर्गी का बच्चा आप देखिए, चिड़िया का बच्चा आप देखिए, बिल्ली का बच्चा आप देखिए, बराबर ये पिता है कैसी मखलूकात है। अल्लाह ताला उस मखलूक में से उसका सेकंड नेक्स्ट मॉडल निकालता है और सारे औसाफ उसमें होते हैं, उसकी बारीकी से बारीकी उसके अंदर होती है, उसमें दिल होता है, फेफड़े होते हैं, उसके अंदर मैदा होता है, उसके अंदर घाम गुर्दे तिल्ली और जाने की चीजें और उसके अंदर पूरी खून की नालियां होती है और खून उसमें बराबर और दिल लप 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 चलता है, बल्कि पैदा होने से पहले देखते हैं चलता होते हैं आवाज हाँ ठोके बराबर है उनकी, बस उसको मालूम नहीं क्या क्योंकि स्ट्रोक बराबर आया है उसका। कैसा अल्लाह ताला फरमाता है पेट के अंदर, अल्लाह ताला फरमाता है कि इसको सोचो ये तुम्हारा रब है, किसके आगे झुके तुम, पेड़ के आगे, पत्थर के आगे, आसमान में सूरज के आगे, ये सब इनका सबका रब अल्लाह है। अल्लाह वो है जिसने तुमको तुम्हारी मां के पेट में बनाया, या खिलो को तुम्हारी मां के पेट में तुमको बनाता है, तुम्हारी तकलीफ करता है, खल्क मिन बाद खल्क एक हाल से दूसरे हाल में तुमको तब्दील करता रहता है, ये बताने के लिए कि तुम हर मरहले में अल्लाह के हुक्म के ताबे हो मां के पेट में, बाद में वैसे हो जाओ तो कितना अच्छा, तुम किसी मरहले में अल्लाह के काम से खारिज नहीं हो, तुम्हारी जिंदगी में अल्लाह का हुक्म चलता है, नुतफा आलाका मुतफा फिर उसके बाद जिस्म का बनना, हड्डियों का आना, चमड़ी गोश्त ये वो सब बनना और अंदर पोटड़ी में होता है। तो आप देखिए मां के पेट में बच्चा एक ही स्टाइल में होता है, बराबर वो एकदम सिमटा होता है, एकदम ऐसा माउस आप के सामने जगह थोड़ी जगह थोड़ी थोड़ा ऐसा सुतरी एकदम मजबूत और मजबूत जा रही है तो जगह सिमटा हुआ बच्चा होता है और कितने महीने तक वो उसी हाल में होता है, बाहर निकल के नहीं होता है, अजीब सोचिए कि वो एक हाल में एकदम सिमटा हुआ होता है और उसकी गिजा का इंतजाम होता कैसे होता है सोचिए, यानी चार महीने में तो समझ लीजिए जान आ जाती है, उसके बाद और पांच महीने होते, पांच महीने उसका वहां पर जीना, उस एक काली कोठरी न कोई खिड़की की गोल के बाहर की घास सूरज है नहीं, हवा के लिए कुछ एसी कुछ भी नहीं, खाने के लिए अंदर टिफिन बॉक्स खा रहा है नहीं, कुछ भी पड़ा है नौ महीने, पांच महीने तक समय लगे इस हाल में जान आने के बाद कुल मिला के नौ महीने होते हैं। आप सोचिए कैसे बच्चा अल्लाह कैसे बनाता है, कैसे संभाल के रखता है, ये बताने के लिए कि वो ऐसा बनाने वाला वो खालिक है, वो रब है, वो माबूद तो अल्लाह रहमान है, कल का मिन बाद कल की फिर गुलमान की खला तुम अंधेरे में बना सकते हो कुछ, ठोकर खा के चार बार गिरता है आपके वापस उसमें गिरता है पांच बार, लेकिन अल्लाह ताला अंधेरे में रख उसको बनाता है, इतनी तक जगह में अल्लाह उसको बनाता है। अल्लाह रहमान है दालिकुल्लाह रब्बुक, ये तुम्हारा रब है, ऐसा रब तुम्हारा रब है जिसने तुमको पैदा किया है, लहुल मुल्क सारी बादशाह उसी की है, सारी बादशाह उसी की है, ला इलाहा इल्लाहु इबादत के लायक अगर कोई है तो वही है, फअन्ना तुसरफून उसके बजाय तुम कहां फेर दिए जाते हो, कहां भटका दिए जाते हो। तो ये पहली बात अल्लाह ने इंसान के बारे में बताई कि अल्लाह ताला इंसान को बनाता है मां के पेट में, मां खाली नहीं है, मां बर्तन है जिसमें अल्लाह ताला रख के इंसान को बनाता है, खाली अल्लाह ताला या लोग मां बाप खाली नहीं होते, बल्कि वो क्या है मां के पेट में बच्चा पलता है, रहने की जगह उसका, أراد الله خلق شيء لم يمنعه شيء. اللہ تعالیٰ جب کسی چیز کے پیدا کرنے کا ارادہ کرتا ہے، معلوم ہوا کہ تکلیف اور ارادہ الگ چیز ہے. چونکہ مسئلہ ابھی زیر بحث نہیں، لیکن پھر بھی اشارہ کرنا ضروری سمجھتا ہوں کہ اذا اراد اللہ خلق شيء، اللہ کی صفات مخلوق نہیں ہے. اللہ تعالیٰ جب کسی چیز کی تخلیق کا ارادہ کرتا ہے، تخلیق بعد میں آئے گی، ارادہ پہلے آئے گا. ارادہ امر پھر مخلوق. ترتیب کیا ہے؟ انما امره اذا اراد شيئا ان يقول له كن فيكون. تین چیزیں آئیں، نمبر ایک ارادہ، نمبر دو حکم یا قول، اور نمبر تین مخلوق کا وجود. تو کچھ نہیں اللہ تعالیٰ نے ارادہ کیا پیدا کرنے کا، اور اللہ تعالیٰ نے حکم دیا، کچھ نہیں. جیسے حکم ہوا چیزیں پیدا ہوئی، تو حکم کے بعد، کلمے کے بعد، کلام کے بعد مخلوقات کا وجود ہوا. تو اللہ کا کلام مخلوق ہے کہ نہیں؟ سمپل ہے، کوئی مخلوق نہیں تھی. ٹھیک نہیں، اللہ سے پہلے کیا تھا؟ آسمان کا تھا کہ زمین تھا؟ نہیں، اللہ ہمیشہ سے کچھ نہیں. پھر اللہ نے مخلوق کو پیدا کرنے کا ارادہ کیا، اور اللہ تعالیٰ نے حکم دیا مخلوقات کے پیدا ہونے کے لیے. تو مخلوقات کا وجود اس حکم کے بعد ہے، پہلے تو وہ حکم مخلوق آیا ہے، اس حکم کے بعد کیا ہو گئی؟ مخلوقات پیدا. تو اللہ کا جو کلام ہے کن، اس کے بعد ساری چیزوں کا وجود ہوا. تو وہ جو کن ہے وہ اللہ کی صفت ہے، مخلوق اس کو یاد رکھ کے بعد میں کام ہے. تو وَإِذَا أَرَادَ اللَّهُ خَلْقَ شَيْءٍ، جب اللہ تعالیٰ کسی چیز کی تخلیق کا ارادہ کرتا ہے، لَمْ يَمْنَعْهُ شَيْءٌ، اس کے لیے کوئی چیز رکاوٹ بن سکتی ہے؟ اس کا پس منظر ہے کہ اللہ تعالیٰ اگر اولاد دینا چاہے اور ماں باپ بول جائے کہ نہیں ہونا چاہیے، کتنے کیسز علماء کو اکثر فون آتے رہتے ہیں، بہت کوشش کی اولاد نہیں لیکن ٹھہر گیا ہمارا، کیا ڈاکٹر کے پاس گئے تھے، یہ سولوشن دیا تھا، سب کچھ ہم نے سارے پریکاشنز انگلش میں پریکاشنز پوری لے لی، سائنٹیفک پریکاشنز، لیکن ہمارا اس کے باوجود بھی ٹھہر گیا. تو انسان کی جتنی بھی کوششیں ہیں، انسان چاہتا ہے اولاد نہیں ہو، لیکن اللہ اگر دینا چاہے دیتا ہے، اور انسان لاکھ چاہے اولاد ہو، لیکن اللہ نہیں دینا چاہے اولاد ہوتی. معلوم یہ ہوا کہ تخلیق کا مدار مخلوق کی چاہت اور ارادے پر نہیں، بلکہ خالق کی چاہت اور ارادے پر. اللہ کے ارادے اور مشیت سے مخلوقات کا وجود ہوتا ہے، کسی اور کے ارادے اور مشیت سے. اسی لیے آپ نے دیکھا ہوگا قرآن کریم میں، آپ کو سورۃ پڑھی ہیں، ابراہیم علیہ السلام کو بڑھاپے تک اولاد نہیں، زکریا علیہ السلام کو بڑھاپے تک اولاد نہیں. چپکے چپکے جب ایسا لگا کہ میرا آخری وقت آ رہا ہے، بڑھاپا آج کا بہت بڑا حال ہے، سوچا کہ میرے بعد میری نبوی ذمہ داریوں کو ادا کرنے والا میرا وارث کون ہوں، میرے خاندان میں کوئی ایسا دکھائی نہیں دیتا ہے، مجھے ایسی اولاد چاہیے جو میری نبوت کی ذمہ داریوں کو نبھائے، لوگوں کو تعلیم تربیت کرنے والا اور اللہ کے دین کے کا حامل کوئی ہونا چاہیے. چپکے چپکے شمع کے ڈرتے ڈرتے اللہ سے دعا کی، کیونکہ بڑھاپے میں لوگوں کے سامنے اگر اللہ اولاد دے دو ہنسے تو وہ درد ہے، اگر بڑھاپے میں اولاد کی سنجری تو اکیلے میں چپکے چپکے اللہ تعالیٰ سے دعا کی کہ اے اللہ میں بڑھا ہو چکا ہوں، اور ایک اضافی چیز کیا ہے؟ میری بیوی بانج ہے، میری بیوی ایسی ہے کہ جس کو اولاد نہیں ہوتی ہے، تو میں بھی بڑھا ہوں، بیوی اولاد والی نہیں ہے، اولاد نہیں ہو سکتی ہے، لیکن اے اللہ تیری رحمت سے میں کبھی نا امید نہیں تھا، تجھ سے مانگ تو دیتا ہے، تیری رحمت سے میں نا امید نہیں، اے اللہ مجھ کو اولاد دے، اولاد बेटे इसमो याहिया, जिसका नाम क्या होगा याहिया। लम यजअलहु लहु सबीया, इससे पहले हमने ऐसा किसी को पैदा नहीं किया। इस नाम का इन औसाफ का जो इसको देगी अल्लाह ने दी होगा। इस्माइल सलाम इब्राहिम सलाम को औलाद दी, अल्लाह से दुआ मांगी अल्लाह ने दी। तो अल्लाह देना चाहे कोई रोक नहीं सकता, अल्लाह नहीं देना चाहे सारे डॉक्टर मिलकर सर जोड़ के बैठ कर टकराए सब तभी कुछ होने वाला नहीं। अल्लाह से औलाद रखी, लिहाजा किसी औरत को अगर औलाद नहीं है तो उसमें उसका कसूर है नहीं। देने वाला कौन है अल्लाह। साफ बहुत नापसंद करती औलाद नहीं हुई क्या हो क्या हम क्यों गलती की हमने ऐसी औलाद ऐसी गौ लेके आए क्यों औलाद नहीं हुई तो कसूर इसका है इसका कसूर नहीं है। अल्लाह रब्बुल आलमीन उसको औलाद नहीं देना और जब देना चाहेगा देगा। ऐसा होता है सालों साल नहीं होता फिर औलाद होती है अल्लाह चाहे जैसे इब्राहिम अलैहिस्सलाम को बकरी अलैहिस्सलाम को अल्लाह ने दी यहु लिमन यशाउ इनाथन व यहु लिमन यशाउ दुकूर औ युज़व्विजुहुम दुकरानन व इनाथा व यजअलु मन यशाउ अकील। अल्लाह तआला चाहता है जिसको चाहता है बेटियां देता है, जिसको चाहता है बेटे देता है, जिसको चाहता है बेटे बेटियां दोनों देता है, जिसको चाहता है बेटा औलाद देता है। चार ऑप्शन अल्लाह ने बयान किए, बेटियां देता है बेटे देता है बेटे बेटियां दोनों देता है और न बेटे न बेटे। अल्लाह की मर्जी, अल्लाह जिसको जो चाहता है। इसीलिए बहू को सताना नहीं चाहिए और शौहर भी दोनों मिलकर दुआ करकर बीवी बोलती क्या चीज बोलो अच्छा बेचारे बड़कू में क्या बोले दुआ कर सकते हैं अल्लाह से अल्लाह बेटा दे अल्लाह बेटी दे लेकिन फिर बेटी मूड खराब हो जाएगा तो शौहर भी बीवी से मिलने जा रहे हैं दोनों देते दवा होने में बेटी है जान जो भी देख ले सब लोग तो ये हाल नहीं होना चाहिए। वो देना नहीं देना और आज पैदा होती भी मर्जा की बात होगा अल्लाह ने अपनी जिंदगी इसके लिए रखी है अल्लाह की मर्जी चाहे तो पेट भी मौका आ जाए तो अल्लाह जो चाहता है पैदा अल्लाह फरमाता है वकीदा अल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वकीदा अरादल्लाहु खल्क शय अल्लाह जब कुछ पैदा करना चाहे लम यमनाहु शय कोई चीज उसको उसके लिए माने नहीं बन सकती रोक नहीं सकती अल्लाह की कुदरत जो चाहता है यखलुकुल्लाह माशा अल्लाह जो चाहता है चाहे तो 600 करोड़ वाला फरिश्ता जिब्रील बना दे चाहे तो अल्लाह तआला ऐसा फरिश्ता बना दे जिब्रील के पर देख के आप सलाम देगा पूरे आसमान भर गया और पर कितने हैं 600 पर उसको बोलते भाई 600 पर जिब्रील अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को हैबत कारी हुई देख तो इतना बड़ा अल्लाह इतना बड़ा सूरज अल्लाह ने चांद सितारे अल्लाह ने कायनात इतनी बड़ी है कि उसके मुकाबले में दुनिया कुछ हैसियत नहीं है कुछ हैसियत नहीं है दुनिया इतनी छोटी दुनिया है इतनी छोटी बोलने के लिए इतनी उंगली छोटी कर भी नहीं सकते आप छोटी उंगली नहीं कर सकते आप छोटी है इतनी छोटी दुनिया है कायनात इतनी बड़ी कैसा अल्लाह जिसने आसमान बनाया है तो ये इंसान को इला हो गया कि अली जुबान में तअल्लुक से अला यअलम इसमें एक माना औलमा ने कहे हैं कि तअल्लुक के माना होते हैं हैरान हो जाना हैरान हो जाना तअल्लुक के माना नहीं होता लेकिन ये कि हैरान हो अल्लाह हिस्सा है तो हैरान हो जाए अक्ल का इतनी खूबियों वाला इतनी कमालात वाला इतनी कुदरत वाला इतनी तखलीकी एतबार से रहमत के एतबार से कुदरत के एतबार से ऐसा अल्लाह के बंदे के पास हैरान होने के सिवा ताज्जुब के सिवा उसके पास कुछ नहीं है उसको अल्लाह बताते हैं वो अल्लाह है वो इलाज उसको कहते हैं कि बंदा हैरान हो कैसा जैसे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की दुआ देखी ला उसने अल्लाह ने हमद का तेरी तारीफ तो मैं ऐसा कर ही नहीं सकता इतनी तारीफ का इतना हकदार है। तो ये मुस्लिम की रिवायत किताब निकाह में इसको जिक्र किया इमाम मुस्लिम کو پیدا کرنا چاہے، کتنا بھی انسان چاہے کہ اولاد نہ ہو، حمل نہ ٹھہرے، اللہ اگر اولاد دینا چاہے کوئی روک سکتا کتنا بھی بڑا اللہ اگر دے کر رکھے، تو اللہ جس کو پیدا کرنا چاہے ضرور پیدا کرتا ہے۔ اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے واتقوا من دونه آلهة، یہ مشرکین ایسے ہیں کہ انہوں نے اللہ کے سوا دوسروں کو اپنا معبود بنا رکھا ہے، اللہ کے سوا دوسروں کو اپنا معبود بنا رکھا ہے، ان معبودوں کی عاجزی کیا ہے؟ اللہ کے مقابلے لا یخلقون شیئا وهم یخلقون، لا یخلقون شیئا، انہوں نے اللہ کے سوا جن کو معبود بنایا ہے یہ کسی چیز سے پیدا کرنے والے نہیں ہیں، یہ کچھ پیدا نہیں کر سکتے، لا یخلقون شیئا، بلکہ خود یہ پیدا کیے وهم یخلقون، خود انہیں بنایا جاتا ہے، ان کی مورتیاں بنائی جاتی ہیں، اور یہ انسان ہیں یا جنات ہیں یا دوسری کوئی مخلوق ہیں جن کو پیدا کیا جاتا ہے، اللہ تعالیٰ ان کو وجود دیتا ہے، تو یہ مخلوق ہیں، یہ بنائے جاتے ہیں، یہ خود کچھ پیدا کرنے والے نہیں ہیں، یہ خود خالق نہیں ہے، تو اللہ کے سوا جن کو یہ پوچھتے ہیں وہ خود خالق نہیں ہے بلکہ کیا ہے؟ کیا آسمانوں کو، زمین کو، چاند سورج کو انہوں نے پیدا کیا؟ یہ خود مخلوق ہیں، ان کو پیدا کیا، اگر وہ زندہ ہیں تو اپنے وجود میں اللہ کے محتاج ہیں، اگر مٹی پتھر کے ہیں تو کسی نے بنا کے ادھر سے ادھر رکھا ہے، مٹی بھی اللہ نے پیدا کی، پتھر بھی اللہ نے پیدا کیا تھا، بس اس نے ڈھالا، تو وہ مخلوق ہے۔ تو اسلام کی تعلیم یہ ہے کہ معبود کا مقام خالق کے لیے ہے، مخلوق کے لیے نہیں، معبود کا مقام خالق کے لیے ہے، مخلوق کے لیے نہیں ہے، اسی لیے اللہ بمان لا یشرکون شیئا وهم یخلقون، تو معلوم ہوا کہ مخلوق کی عبادت نہیں کی جا سکتی ہے، مخلوق معبود نہیں بن سکتا ہے، ولا یملکون لانفسهم ضرا ولا نفعا، اور یہ اپنے معاملے میں لانفسهم خود اپنے بارے میں نقصان اور فائدے کا اختیار نہیں کرتے، ایک تو یہ کہ خود مخلوق ہیں خالق نہیں، دوسرے زندگی میں دو چیزیں ہیں، فائدہ اور نقصان، دوسروں کا چھوڑو ان کا اپنا معاملہ دیکھو، میں نے کچھ وقت پہلے ایک بابا ہیں جو سب کا علاج کرتے ہیں اور سب کچھ کرتے ہیں، میں خود بچے کو لے کے دوا کر لے کر بابا میں بیٹھے گا، آپ سوچیے جو لوگوں کے پھول پھول علاج کر رہے ہیں، یہ دوا کر رہے ہیں تو انہوں نے وہ دیکھا میں اس کو دیکھ رہا ہوں، اس کو میں جانتا میں اس کو بنا، ہمارا دھیان تو عجیب نہیں، کیونکہ حدیث سے کیا ہے دوا کرو، اس کے کس کا حکم ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم، اور وہ ادھر ہمارے تو بابا عشقی، جب میں بیمار پڑتا ہوں تو شفا کون دیتا ہے؟ اللہ، تو شفا دوا کے ذریعے کون دیتا ہے؟ اللہ، ہم تو پوائنٹ ہی ہوں، وی آر آل دی سرچز جو ہے ہم کر رہے ہیں، تو بولتا ہے کہ میرے ہاتھ میں ہے، تو ڈاکٹر صاحب کے پاس آیا، تجھ کو ڈاکٹر کی ضرورت نہیں پڑنا چاہیے، تو بڑے بڑے لوگوں کی علاج کر رہا ہے، کینسر کا علاج کر رہا ہے، اور نہ جانے کیا اولاد کا علاج کر رہا ہے، اس کا اس کا کر رہا ہے، کیا کیا کر رہا ہے، گھر پہ بیٹھ کے اپنا دو تین بٹن دبا کے علاج نہیں کر سکتا، دو تین چیزیں پڑھ کے ہو کے اپنے اوپر یا کم سے کم آئینے کے اوپر علاج نہیں کر سکتا، بیٹھا وہاں پہ جا کے جو کچھ ہو جائے گی، اتنا تو کہا اور نہیں کہ ڈاکٹر کے دل میں بات ڈالے تو پہلے بلا ہے، اور کیا تو بولے اس کو دیکھے تو اس کے دل میں آ گیا، اس کے دل میں تو دل میں آ گیا، ڈاکٹر کے دل میں نہیں جا سکتا بھائی، سامنے بیٹھا ہو جو ڈاکٹر کا کمپاؤنڈر ہے اس کے دل میں جاتا کہ کم سے کم اس کو جواب دے جاؤ، بتائیے یہ حال ہے انسان، اور ان سے اولاد مانگنے کے لیے اور پیڑوں کو دھاگے باندھ کے سمجھتا ہے کہ پیڑ اولاد دے گا، پیڑ اولاد دے گا، وہ پھل نہیں دے رہا ہے سوکھا ہوا آیا اس سے اولاد مانگ رہا ہے، وہ خود پھل نہیں دے رہا سوکھے ہوئے پیڑ رہتے کہیں درگاہ کے اوپر، سوکھا ہوا پیڑ ہے اس کو جا کے ناڑے باندھ دے، تو یہ ناڑے باندھنے سے اولاد ملے گی، آپ سوچیے नहीं करती है तो क्या क्या गिरी धरती पर होता है। तो अल्लाह ताला ने जो खालिक औला है अल्लाह
कि अपने बिजनेस फेल हो जाते हैं वो कितने फायदे होते हैं जिनसे महरूम होते हैं। कितनों को तो खुद बाबलों का औलाद नहीं होती है लेकिन पब्लिक को चूंकि अकल नहीं इसलिए ज्यादा कुछ दिखाई देता नहीं। जब इंसान के ऊपर अंधापन आ जाए तो हर चीज की तावील कर देता है वो। लिहाजा इससे निकलना चाहिए, आदमी को चाहिए कि वो खालिक और मखलूक के फर्क को जाने। वला यमलिकून लिअनफुसिहिम दर्रन वला नफअ, वो अपनी सिलसिले में भी न नुकसान के मालिक हैं न फायदे के। वला यमलिकून मौतन वला हयातन वला नुशूरा, और ये किसी की मौत के मालिक नहीं, किसी की जिंदगी के मालिक नहीं, और किसी के दोबारा पैदा किए जाने के मालिक नहीं है। ये मौत, जिंदगी और नुशूर, कयामत के दिन दोबारा जिंदगी मिलना, इनके हाथ में नहीं है। ये इनके हाथ में किसी की मौत नहीं, इनके हाथ में किसी की जिंदगी नहीं, इनके हाथ में दोबारा पैदा होना नहीं, कयामत के दिन दोबारा उठना इनके हाथ में नहीं है। फिर ये किसके हाथ में, ये कौन है जिसकी, जो इन तमाम चीजों का मालिक है कि वो खालिक है, सबको पैदा करता है और वो सारी चीजों का मालिक है। पैदा भी उसी ने किया है, हर चीज उसकी है। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, इन्ना लिल्लाह, हम सब अल्लाह ही की मिल्कियत हैं, हम अल्लाह की मिल्कियत हैं। और वो दरर और नुकसान का मालिक है, जिसको चाहे फायदा दे, जिसको चाहे नुकसान दे, जिसको चाहे फायदा दे, जिसको चाहे नुकसान दे, जिसका रिस्क चाहे बढ़ा दे, जिसका रिस्क चाहे उसमें तंगी कर दे। आज हाल ही है, लोगों के जहनों में इतना ज्यादा चीजें बैठी हुई हैं, बोले बिजनेस में हाथ डालता और नहीं चलता बिजनेस, ये कर रहा वो कर रहा सब कर रहा, कुछ क्या मालूम कुछ किया हुआ लगता है, कुछ है क्या ऐसा, कुछ कर सकते क्या। अब किसी बाबा के सामने बाय मिस्टेक भी अगर ये बोल दे तो क्यों नहीं, लेकिन उसके लिए तुमको थोड़ा और लॉस उठाना पड़ेगा, उसको देना पड़ेगा। कितने लोग बेवकूफ बन जाते हैं इसलिए कि उम्मीदें इंसान को अंधा करती हैं, उम्मीद इंसान को अंधा करती है। अगर उम्मीद अल्लाह से बांधे तो बसीरत मिलती है, और मखलूक से बांधे तो अंधापन नसीब होता है। तो इंसान की उम्मीद होती है और उम्मीद में जरा से मसले, यहां वहां की तंगी आ गई, परेशानी हो रही है, बिजनेस नहीं चल रहा है, आदमी का जहन फौरन जाता है दूसरी तरफ और आदमी फिर शिरकियात में मुबतला हो जाता है। ठीक है भाई, मसाइल आते हैं, जादू को हम भी मानते हैं कि जादू का नुकसान बाज़ों का असरात होते हैं, लेकिन ये क्या कि एक आदमी हर चीज में वही सोचने लग जाए, ये खुद एक बीमारी है, इसका पहले इलाज करना पड़ेगा। हर चीज में जादू जिन देखना ये खुद एक बीमारी है, पहले इसका इलाज, ये साइकोलॉजिकली बीमारी है, हर चीज में वही दिखाई दे आदमी को, ये सही नहीं है। इसमें अल्लाह के मुकाबले में इस चीज पर ज्यादा निगाह जाने लगती है। अल्लाह जो चाहे करे, अल्लाह जो चाहे करता है, کوئی جادو ہو, کوئی کسی کی کرنی برنی, یہ وہ تعویذ پلیتے اور ہاں دفینے, یہ ساری چیزیں جو ہیں کسی انسان کی تقدیر کو بدل سکتے کیا؟ کسی کی تقدیر کو نہیں بدل سکتے. اللہ جو چاہتا ہے وہی ہوتا ہے. تو خالق اکیلا اللہ ہے, اور اللہ تعالیٰ فرماتا ہے کہ سب کے سب جتنے پوجے جاتے ہیں یہ مخلوق ہیں, خالق نہیں, مالک نہیں, اور ضرر اور نقصان ان کے ہاتھ میں, فائدہ ان کے ہاتھ میں نہیں, اور موت اور زندگی ان کے ہاتھ میں نہیں ہے. آپ دیکھیے, ایک تو ہے زندگی موت, پھر جب زندگی ہے تو یا تو ضرر ہے یا نفع ہے. تو انسان کی تخلیق نمبر ایک وجود میں آنا, دوسرا یہ ہے کہ زندہ رہنا, پھر موت آنا. زندگی اور موت کے بیچ میں, پیدا ہونے کے اور مرنے کے بیچ میں زندگی ہے. اس زندگی میں دو چیزیں ہیں, یا تو نفع یا نقصان ہے, سارا اس میں آ جاتا ہے. پیدائش اللہ تعالیٰ پیدا کرتا ہے, زندگی اللہ کے دینے سے ملتی ہے. مرا ہوا بچہ بھی پیدا ہوتا ہے نا, پیدا اللہ کرتا ہے, تخلیق اللہ کرتا ہے, لیکن حیات بھی اللہ ڈالتا ہے, اور حیات کے بعد موت بھی اللہ دیتا ہے. لیکن وہ جو حیات ہے, جو زندگی دنیا میں ملی ہوئی ہے, اس میں دو حالتیں ہیں, نفع اور نقصان. وہ دونوں چیزیں ان کا مالک بھی اللہ ہے. تو بندے کو دائیں بائیں جانے کی ضرورت نہیں ہے, وہ ہمیشہ اللہ تعالیٰ کو تمام امور میں یاد رکھے. اس ایک آیت میں اللہ تعالیٰ نے تمام امور کو جمع کر دیا ہے, تخلیق, نفع, نقصان, حیات اور موت, اور پھر بڑی زندگی, اس کے لیے نشور, اس کے اندر نفع نقصان اور اس کے اندر وجود, وہ ساری چیزیں, ان کا سب کا مالک اللہ ہے. تاکہ معلوم ہو کہ دنیا کا مالک تو اللہ ہے ہی ہے, آخرت میں بھی اللہ ہی مالک ہے. نشور آخرت کا جمع کیا جانا, وہی مالک ہے اس کا بھی. تو آخرت اور دنیا دونوں کا مالک اللہ تعالیٰ ہے, یہ اللہ ہے. تو یہ باتیں ہم نے آج کچھ سیکھی. انشاءاللہ اگلے درس میں ہم دیکھیں گے کہ کیوں بنایا اللہ نے, یہ کائنات کی تخلیق عبس ہے یا اس میں مقصدیت ہے, اور کیا مقصدیت اس کے پیچھے ہے. انشاءاللہ ہم تخلیق میں کیا مقصد ہے اگلے درس میں دیکھنے کی کوشش کریں گے. اقول ھذا واستغفر اللہ لی ولکم.